آج کی شخصیت عبداللہ بن عمر رضی اللہ عنہ. یہی جو آیت 24 جو مین تھیم بنا ہے ہمارا اس پارے کا اس سال, سورۃ ابراہیم آیت 24, تو اس آیت کے ساتھ ابن عمر کی کہانی ہے. یہ وہاں سناؤں گی جہاں ہم پہنچیں گے. ابھی ہم آگے چلتے ہیں اس پارے کی دعا, سورۃ یوسف کی آیت جس میں نظر بد کا تذکرہ ہے اس سے متعلق ہے. ابو سعید خدری سے روایت ہے کہ جبرائیل علیہ السلام نے نبی صلی اللہ علیہ وسلم کے پاس آ کر کہا, اے محمد صلی اللہ علیہ وسلم, کیا آپ بیمار ہو گئے ہیں؟ آپ نے عرض کیا, ہاں. جبرائیل نے کہا, بسم اللہ یرقیکا من کل شیء یذیکا من حسد حاسد و من کل عین اللہ یشفیکا. اللہ کے نام سے میں آپ پر دم کرتا ہوں ہر اس چیز سے جو آپ کو اذیت پہنچائے, ہر جاندار نظر بند اور حاسد کے شر سے. اللہ آپ کو شفا دے, میں اللہ کے نام سے آپ پر دم کرتا ہوں. تو کیا پتہ چلا اس آیت کو پڑھنے سے, اس حدیث کے اندر یہ جو دعا ہے پوری, کہ نظر بد کا اثر ختم ہو جاتا ہے اللہ چاہے تو. یہ ابن ماجہ کی روایت 5327 ہے, اس کو یاد کیجئے گا. انشاءاللہ جہاں آیت آئے گی وہاں کچھ ریمائنڈرز آپ کو اور بھی دے دیں گے. اب چلتے ہیں سورۃ یوسف کی آیت 53 پہ, جہاں سے قصہ کنٹینیو ہوتا ہے مصر کی خواتین کا, اور یوسف کا جو معاملہ تھا وہ پورا ہوا, اور اب معاملہ شروع ہو گیا حضرت یوسف اور اس ملک کے بادشاہ کا. دیکھتے ہیں. اعوذ باللہ من الشیطان الرجیم, وما ابری نفسی ان النفس لامارۃ بالسوء بالسوء الا ما رحم ربی ان ربی غفور الرحیم. سورۃ یوسف رکوع نمبر 1 ہے اس پارے کے اعتبار سے, آیت 53 سے 57. ٹاپک ہے, اللہ نیکی کرنے والوں کا اجر ضائع نہیں کرتا. میں اپنے نفس کی پاکیزگی بیان نہیں کرتا, بے شک نفس تو برائی پر ابھرنے والا ہی ہے, مگر یہ کہ میرا پروردگار ہی اپنا رحم کرے. یقیناً میرا رب پالنے والا, بڑی بخشش کرنے والا اور بہت مہربانی فرمانے والا ہے. بادشاہ نے کہا کہ اسے میرے پاس لاؤ کہ میں اسے اپنے خاص کاموں کے لیے مقرر کر لوں. پھر جب اس سے بات چیت کی تو کہنے لگا کہ آپ ہمارے ہاں ذی عزت یعنی عزت والے اور امانت دار ہیں. یوسف نے کہا, آپ مجھے ملک کے خزانوں پر مامور کر دیجئے. یہاں رکو. عام طور پہ کیوں لوگ کہتے ہیں ہمیں کر دیں تاکہ ہم لوٹ کے لے جائیں؟ یوسف نے کیا کہا سنیے گا, آپ مجھے ملک کے خزانوں پر مامور کر دیجئے, میں حفاظت کرنے والا اور باخبر ہوں. اس طرح ہم نے یوسف علیہ السلام کو ملک کا یعنی مصر کا قبضہ دے دیا کہ وہ جہاں کہیں چاہے رہے سہے, ہم جسے چاہیں اپنی رحمت پہنچا دیتے ہیں, ہم نیک لوگوں کا ثواب ضائع نہیں کرتے. یقیناً ایمانداروں اور پرہیزگاروں کا اخروی انجام بہت ہی بہتر ہے. کیا پتہ چلا, وما ابری نفسی, بہت ہی خوبصورت پیغام کے ساتھ دوبارہ شروع ہو رہا ہے. یوسف علیہ السلام کی بے گناہی ثابت ہو چکی تھی, باہر آ چکے ہیں, اب بادشاہ کی وہ ضرورت بن چکے ہیں. لیکن یوسف علیہ السلام ایسے وقت میں ایک جملہ بول کر ساری حقیقت کھول دیتے ہیں, اور وہ کیا ہے کہ وما ابری نفسی. یہ جو کچھ بھی پیچھے ہوا ظاہری طور پہ بھی اور حقیقی طور پہ بھی, اس میں قصور تو خواتین کا ہی تھا, لیکن میں بھی کوئی اپنے آپ کو اتنا بے گناہ ثابت نہیں کرتا. یہ جملہ ایک جوائنٹ اکاؤنٹ ہے. مفسرین میں سے آدھے کہتے ہیں کہ یہ عزیز مصر کی بیوی کا جملہ ہے. وہ کیوں؟ کیونکہ پیچھے اعتراف حق کیا. پچھلی آیت میں دیکھیں نا, جب اس نے حق کو پہچان جو لیا, اپنے قصور کو مان تو لیا کہ یوسف کا تو کوئی قصور نہیں میرا ہی ہے, تو کیا پتہ اللہ نے اس کو ایمان کی توفیق دے دی. یعنی علماء میں سے اکثریت کہتی ہے کہ یہ جملہ عزیز مصر کی بیوی کا ہے, کہ جب توبہ ہو گئی تو اللہ نے اس کو معاف کیا اور ایمان دے دیا ہو. دوسرے کہتے کہ نہیں, یہ جملہ یوسف جیسی ہستی کے علاوہ کسی کا ہو نہیں سکتا. ہم ان ساری باتوں کے بیچ سے نکل کر چلتے ہیں کہ نفس کیا ہوتا ہے. یاد رکھیے, رمضان میں شیطان بند ہوتا ہے, پھر گناہ کیوں ہوتے ہیں؟ بہت سارے لوگ یہ سوال کرتے کراتے ہیں اور پوچھتے پوچھاتے ہیں, تو اس کا جواب اس میں لکھا ہے کہ شیطان کے ساتھ رہتے رہتے ہمارا نفس بھی شیطانی کام کرنے لگ جاتا ہے. نفسانی خواہشات اور تمناؤں کا عروج و زوال ہمارے نفس کے ساتھ جڑا ہوا ہے. نفس کی تین قسمیں ہیں, ایک ہے نفس امارہ جس کا تذکرہ پڑھ چکے، دوسرا نفس لوامہ جس کا تذکرہ سورت قیامت میں ہے 29 پارے کی سیکنڈ لاسٹ سورہ میں، اور تیسرا نفس مطمئنہ جو سورت فجر کی آخری آیت ہے جو ہمارے اس سال کا تھیم بھی ہے. ٹھیک ہے، اب سوال پیدا ہوتا ہے کہ نفسانی خواہشات کیوں بھڑکتی ہیں، کس کا نفس اس کو برائیوں کی حکم دیتا ہے؟ سورت سواد کی آیت 26 دیکھ لیجئے، اور خواہش کے پیچھے نہ جانا کہ تجھے اللہ کی راہ سے بہکا دے گی، اور جو بہک جاتے ہیں پھر ان کے لیے عذاب بھی بہت ہے اور وہ حساب کا دن بھول جاتے ہیں. ناسیات 40:41 کو لے لیجئے، وَأَمَّا مَنْ خَافَ مَقَامَ رَبِّهِ وَنَهَى النَّفْسَ عَنِ الْهَوَى فَإِنَّ الْجَنَّةَ هِيَ الْمَأْوَى. تو کیا پتہ چلا کہ نفس ایک سرکش گھوڑا ہے، آپ اس کی لگام میں جتنی ڈھیلی چھوڑیں گے نا یہ اتنا چوڑا ہو جائے گا. گھوڑا جب اڑی بھی آتا ہے نا اپنے مالک کو پٹک کے نیچے مار دیتا ہے اور مر جاتا ہے بندہ. اس نفس کو کنٹرول کرنا ہے، ادروائز یہ آپ کو بگاڑ دے گا. اس پہ ایک لیکچر ہے تزکیہ نفس، بہت بہترین طور پہ اس سے الحمدللہ لوگوں نے فائدہ اس طور پہ اٹھا لیا تھا کہ نفس کی تین کیفیات ہیں. دوسرا اس میں ریفرنس لے لیجئے، جس سال ہم نے خوشاب میں دورہ قرآن کیا تھا 2019 تھا وہ، آپ یوٹیوب میں 2019 کی جا کر فائلز چیک کر لیں. اس میں ہم نے آخری 3 دن جو بچ گئے تھے 27 کے بعد، اس میں 3 روزہ ایک کورس کیا تھا. پہلے دن نفس امارہ، دوسرے دن نفس لوامہ، اور تیسرے دن نفس مطمئنہ پہ بات کی تھی. ہینڈ فل مواد آپ کو مل جائے گا انشاءاللہ، باقی یہاں یہ آیتیں آتی جائیں گی ہم اس کو دیکھتے جائیں گے. یہاں بس دعا کر لیجئے کہ اللہم انی اعوذ بک من شر نفسی، کہیں اللہ کے نبی کہتے تھے من شرور انفسنا. صحابہ اور آپ کے ازواج کہتی ہیں آپ کثرت سے اپنے بارے میں یہ دعا مانگا کرتے تھے، اور آپ کا کوئی خطبہ، خطبات محمدی کتاب کھول لیجئے، یا کوئی خطبہ پورا نہیں ہوتا تھا جب تک کہ آپ یہ نہیں کہتے تھے. کیا نہیں کہتے تھے؟ اعوذ بک من شر نفسی یا من شرور انفسینا و من سیئات اعمالنا. تو اللہ تعالیٰ ہمیں اپنے نفس کی فکر لگا دے، دوسروں کو چھوڑ دے. کوئی آپ کا دشمن نہیں ہے، کوئی آپ پہ جادو نہیں کرے گا، کوئی آپ کو نظر نہیں لگائے گا، کوئی اتنا فارغ نہیں ہے کہ وہ آپ جیسے بندے کے پیچھے پھرے. آپ میں ہے کیا؟ نہ آپ وزیر، نہ مشیر، نہ آپ کوئی بڑے بندے، یہ آپ کا اپنا نفس آپ کے پیچھے. ہم ذات کہتے ہیں اس کو، ہمیشہ بیٹھ کے الٹی باتیں سوچے کہ بس بس یہ ہو گیا، تمہارے خلاف تمہارے میاں دوسری شادی کر لیں گے، یہ کس سے باتیں کر رہے تھے، یہ تمہارا بیٹا کیا کر رہا ہے، یہ بیٹی اس وقت کدھر ہے، یہ ساس کیا کر رہی ہیں، یہ کیا لمبی لمبی سی نماز پڑھ رہی ہیں، یہ تمہارے اوپر کچھ جادو کرنے لگی، یہ فلاں، لا حول ولا قوت الا بالله. اور ایمٹی مائنڈ از ڈیولز ورک شاپ. اس ورک شاپ کے اندر نیا کام شروع کیجئے، آپ کا سب ختم ہو جائے گا. صحابہ کرام کے اوصاف لے لیجئے آیت 52 سے 57 میں، اپنے نفس کی شرارتوں پہ قابو پانے والے تھے، اپنے ایمان کی حفاظت کرنے والے تھے، امانت دار تھے، احسان کرتے تھے اور متقی تھے. آپ نے میں نے اپنے لیے کیا گول بنانا ہے اللہ کی رضا کو پانے کے لیے؟ نمبر ایک، نفس کو قابو میں رکھنا ہے. جیسے گھوڑے کے آگے لگام لگتی ہے نا، یا بگی کے ساتھ دو گھوڑے اور لگامیں ہوتی ہیں، ایسے لگا لیجیے گا انشاءاللہ بہت فائدہ ہوگا. پھر اپنے نفس کی حفاظت کرنی ہے، بلانگنگس کی حفاظت کرنی ہے، علم رکھنا ہے، احسان کی روش اختیار کرنی ہے، ایمان لانا ہے، اور اللہ سے ڈر کے رہنا ہے. کہانی تھوڑی سی آگے بڑھتی ہے، آیت 58 سے 62، رکوع نمبر 2 ہے پارے کا. مومن اللہ ہی پر بھروسہ رکھتا ہے. وجا اخوت یوسف فدخلوا علیہ. اب یوسف کی زندگی کا ایک نیا باب چل رہا ہے. پہلے ابھی تک تو عزیز مصر کا گھر تھا یا پھر بادشاہ تھا، اب وہ بھائی جنہوں نے بچپن میں کنویں میں پھینک دیا، آج فرسٹ ٹائم 20 یا 40 سال کے بٹوین کے کوئی وقت میں بھائی کے سامنے آ رہے ہیں. ذرا سنیے گا، یوسف کے بھائی آئے اور یوسف کے پاس گئے تو انہوں نے انہیں پہچان لیا اور انہوں نے اسے نہ پہچانا. کیوں؟ نمبر ایک، ان کے زوم میں تو یوسف ختم ہو چکے تھے، وہ تو یوسف کو کنویں کی گہرائیوں میں ڈال چکے تھے، ان کو کیا پتا تھا یہ مصر کے تخت پہ دکھے گا. لکھیے، مدعی لاکھ برا چاہے پر کیا ہوتا ہے، وہی ہوتا ہے جو منظور خدا ہوتا ہے. دشمن جو مرضی چاہے، اللہم لا مانی لما آتیت ولا موتی لما منات، کوئی آپ کا بال کا بیکا نہیں کر سکتا. وَإِن يَمْسَسْكَ اللَّهُ بِضُرٍّ فَلَا كَاشِفَ لَهُ، اور اگر وہی آپ کو پکڑنا چاہے تو کوئی چھڑا نہیں سکتا. خانہ کعبہ میں جا کر کعبے کے غلاف کو پکڑ کر دعائیں مانگیں، پھر بھی جو کام نہیں ہونا وہ نہیں ہونا، ہونا ہے تو ہونا ہے. اور دوسری بات، اس لیے بھی نہیں پہچانے کہ یوسف کا تو گیٹ اپ ہی بدل چکا تھا. और वो तो मार चुके थे, ये तो बादशाह बन चुका है। अमूमन लोग बिगड़ जा जब लोग अगवा होते हैं ना, तो बिकते बकाते कभी फकीर बन जाते हैं कभी कुछ। यूसुफ अगवा होकर नबूवत के ताज से सरफराज हुए और मिस्र के तख्त पे आ गए। और वैसे भी मोमिन के अंदर फरासत होती है, इसलिए भी नहीं पहचाना, और यूसुफ पहचान गए। जब इन्हें इसका सबाब मुहैया कर दिया गया तो कहा, मेरे पास अपने इस भाई को भी लाना जो तुम्हारे बाप से है, क्या तुमने नहीं देखा कि मैं पूरा नाप देता हूँ और मैं हूँ भी बेहतरीन मेहमानी करने वालों में। बस अगर तुम इसे लेकर मेरे पास ना आए तो मेरी तरफ से तुम्हें कोई नाप भी ना मिलेगा, बल्कि तुम मेरे करीब भी ना भटकना। उन्होंने कहा, हम इसके बाप को इसके बारे में फिसलाएंगे और पूरी कोशिश करेंगे। टोन नोट कीजिएगा। अपने खिदमतकारों से कहा कि इनकी पूंजी इन्हीं की बोरियों में रख दो, कि जब लौट कर अपने अहलोयाल में जाएं और पूंजियों को पहचान ले तो बहुत मुमकिन है कि फिर लौट आए। यानी भाइयों को तोहफा दिया, तरस भी आ गया और चाहते थे कि भाई दोबारा आए, इसलिए कोई चीज़ अपनी छुपा दी। तो आप जिसके बारे में चाहते हैं ना कि वो दोबारा आपके पास आए, उसके पास अपनी कोई चीज़ भूल आया करें। जी, जब ये लोग लौट कर अपने वालिद के पास गए तो कहते लगे कि हमसे तो गल्ले का नाप रोक लिया गया, अब आप हमारे साथ हमारे भाई को भेजिए कि हम पैमाना भर कर लाएं, हम इसकी निगहबानी के ज़िम्मेदार हैं। याकूब अलैहिस्सलाम ने कहा, मुझे तो इसके बारे में तुम्हारा बस वैसा ही एतबार है जैसा इससे पहले इसके भाई के बारे में था। नहीं भूले याकूब अलैहिस्सलाम, बस अल्लाह ही बेहतरीन मुहाफिज है और वो सब मेहरबानों से बड़ा मेहरबान है। जब उन्होंने अपना असबाब खोला तो अपना सरमाया मौजूद पाया जो इनकी जानिब लौटा दिया गया था। कहने लगे, हमारे बाप, हमें और क्या चाहिए, देखिए तो हमारा सरमाया भी वापस लौटा दिया गया है। हम अपने ख़ानदान को रसद ला देंगे, अपने भाई की निगरानी करेंगे और एक ऊँट के बोझ का गल्ला भी ज़्यादा लाएंगे, ये नाप तो बहुत आसान है। याकूब अलैहिस्सलाम ने कहा, मैं तो इसे हरगिज़ हरगिज़ तुम्हारे साथ ना भेजूँगा। क्यों? ला यल दुहु मोमिन मिन हिजरिन वाहिद, हदीस में आता है मोमिन एक सुराख से दो बार नहीं डसा जाता। हज़रत याकूब ने केयरफुली ये बात कह दी, हाँ मगर एक तरीका है, और वो क्या? जब तक कि तुम अल्लाह को बीच में रख कर मुझे कौलो इकरार ना दो कि तुम इसे मेरे पास पहुंचा दोगे, सिवाय इस एक सूरत के कि तुम सब गिरफ्तार कर लिए जाओ। जब उन्होंने पक्का कौलो इकरार दे दिया तो उन्होंने कहा, हम जो कुछ कहते हैं अल्लाह इस पर निगहबान है। और याकूब अलैहिस्सलाम ने कहा, ए मेरे बच्चों, तुम सब एक दरवाजे से ना जाना बल्कि कई जुदा जुदा दरवाज़ों में से दाखिल होना। मैं अल्लाह की तरफ से आने वाली किसी चीज़ को तुमसे टाल तो नहीं सकता, हुक्म सिर्फ अल्लाह ही का चलता है, मेरा कामिल भरोसा इसी पर है और हर एक भरोसा करने वाले को इसी पर भरोसा करना चाहिए। जब वो इन्हीं रास्तों से जिनका हुक्म इनके वालिद ने इनको दिया था गए, कुछ ना था कि अल्लाह ने जो बात मुकर्रर कर दी है वो इससे इन्हें ज़रा भी बचा ले। यहाँ पता चलता है कि भाइयों में कुछ खैर थी, बाप की नसीहत पे कान धरने लगे थे। मगर याकूब अलैहिस्सलाम के दिल में ख्याल पैदा हुआ जिसे इसने पूरा किया, बिला शुबा वो हमारे सिखलाए हुए इल्म का आलिम था, लेकिन अक्सर लोग नहीं जानते। क्या पता चला? अल्लाह ताला ने इनमें हम सब के लिए जो बात बता दी वो क्या है कि असबाब इख्तियार करने हैं, कोशिशें भी करनी है, लेकिन नतायज अल्लाह पे होंगे। और आप इस सारी बात को सुनने के दौरान जो बात सोच रहे थे और वो क्या थी कि हज़रत याकूब नबी थे, हिकमत वाले भी थे, बेटों को भेज रहे हैं, असबाब भी इख्तियार कर रहे हैं और नतायज फिर भी अल्लाह पे डाल रहे हैं। एक सच्चे मोमिन का यही हाल है। किस्सा आप सबने बहुत दफ़ा सुन ली, इसलिए मैं इसको इस बार ज़्यादा नहीं दोहरा रही कि कैसे कहत पड़ा और भाई जो थे आए, और पहली दफ़ा, ये फर्स्ट टाइम आए, चार दफ़ा आएंगे। अगर यूसुफ़ अलैहिस्सलाम की जगह कोई और होता और अपने कत्ल के इरादा करने वालों को भरी महफिल में देखता तो क्या करता? हेलो 911, पुलिस को कॉल करता, पकड़ लो ये कत्ल करने वाले। और यूसुफ क्या कर रहे हैं? पूंजी भी वापस कर रहे हैं, जाओ पैसे भी ले जाओ, ये तो एक प्रोटोकॉल है, मेरी तरफ से रख लो, कोटा सिस्टम था। हाँ भाई को लेके आना अगली दफ़ा, बातों ही बातों में पूछ लिया, और उसको नहीं लाओगे तो मैं नाच नहीं दूंगा, ये शर्त क्या थी कि ज़रूर लेकर आए। यानी हिकमतें देखिए आप, ये जो आज हमने मौजू छेड़ा है ना कि दरख्त की तरह बढ़ना, ये हिकमतें हैं। इल्म बहुत सारे आपको मिल जाएंगे, किताबें बहुत सारी आपको मिल जाएंगी, कैसेट सीडीज रिकॉर्डिंग्स बहुत सारी मिल जाएंगी, लेकिन हिकमत के साथ कुरान सीखना, हिकमत के साथ दीन का काम करना, ये बहुत नायाब हो गया, बल्कि कमयाब हो गया। मिलता ही नहीं है, इसीलिए हम कामयाब नहीं होते। तो ज़रूरत है कि हज़रत यूसुफ़ की ज़िंदगी से इन चीज़ों को हम सीखें, और उन्होंने जिस तरीके से ये सब कुछ किया, अल्लाह ने उनको कैसे दिया। वो शख्स जिसको अंधे कुएं में डाल चुके थे, जब उसको मिस्र के तख्त पर बैठा देखा, और अगर वो उसी वक्त पहचान जाते कितने शर्मिंदा होते, यकीन भी ना आता। और यूसुफ ने कोई जल्दी ना की, हमें ज़रा सी नेमत मिल जाए हम प्रोफाइल पे लगा देते हैं, हम फटाफट उसको पकड़ कर ग्रुप्स में डालना शुरू करते हैं। देखिए आप मेरी बात समझिए, इनटेक, अभी मैंने आपको साहबा की खूबियों में एक क्या बताई है, जल्दी नहीं की, जहाँ रोका रुक गए, जहाँ बैठाया बैठ गए, जहाँ चलाया चल पड़े। यूसुफ अलैहिस्सलाम की सारी स्टोरी में आपको ये सबक मिल रहा है, एकदम ना एक्सपोज कर दो, अभी भी कर देते तो क्या था, हमारे अंदर सब्र ही कोई नहीं असल में ना, ठुट दिले। कुरान इसको क्या कहते हैं, इन्नल इंसान खुलिका हलुआ, हलू कहते हैं एंगजाइटी वाले को। थोड़ी सी नेमत मिली तो शुरू हो गए, थोड़ा सा इल्म मिला तो शुरू हो गए, थोड़ा सा माल मिला तो वो नौ दौलतियों की तरह दौलत दिखाने लगे, थोड़ा सा हुसन मिला तो उसको निखारने लगे। जो चीज़ें उसको एक्सपोज करते हैं, नहीं मत एक्सपोज कीजिए। हज़रत यूसुफ अभी सब्र से, और यहाँ लिख लीजिए मुनासिब वक्त का इंतज़ार, बीच वक्त पे ना डाला जाए तो बेकार है, नहीं उगेगा, ज़ाया हो जाएगा। हमारी नेकियों के बहुत सारे बीज क़यामत के दिन ज़ाये हुए हुए होंगे, क्योंकि मुनासिब वक्त नहीं था। और मैं अक्सर सोचती हूँ कि आप में से किसी ने अगर अभी तक कुरान तरतीब से नहीं पढ़ा ना, तो दी बेस्ट टाइम शवाल होता है, रमज़ान के बाद सीज़न है ये। रमज़ान में अब थोड़ा थोड़ा सुनकर दिल में आ गया ना, अब आगे गर्मी है, सर्दी है, छुट्टियाँ हैं, अपने पाकिस्तान जाना है कि नहीं जाना, आपने उम्रे पर जाना है नहीं, आप फ़ौरन लब्बई कहकर अपना कुरान का सफ़र शुरू करते हैं। ये सीज़न है, रमज़ान से पीछे रमज़ान के आगे ये हवाएं चल रही होती हैं, अगर आपने इधर नो करती है ना, तो फिर एक साल और गया, और किसने देखा है अगला साल। तो हज़रत यूसुफ़ ने अभी फ़ौरी तौर पे अपने भाइयों को अपना आप नहीं बताया, और बातों ही बातों में बिन्यामीन के बारे में सारी बातें भी पूछ ली, और दोबारा वापस बुलाने के लिए उनको गल्ला भी दिया। अब भाई जो हैं वो अपने बाप को यानी जाकर कह रहे हैं कि देखो इसको भेज दो, तो बाप कह रहे हैं कि क्या हो गया, क्या मैं तुम्हारी वो बात मान लूँ जैसे कि पहले मान चुका था। इसे भी पता चलता है बी केयरफुल, एक ही जगह से दो बार धोखा नहीं खाना चाहिए, इल्ला ये कि दूसरे ने इसलाह कर ली हो, और ये सब कुछ है। और फिर इसी तरह से हज़रत याकूब अलैहिस्सलाम ने जो उनको मुख्तलिफ दरवाज़ों से जाने की बात की, इससे नज़रे बद की भी थोड़ी सी बात समझ आती है कि नज़रे बद हकीकत है। हदीस में आता है कि ऊँट को हांडी में ले जाती है, बंदे को बिस्तरे मर्ग तक पहुँचा जाती है। आपने फरमाया कि मेरी उम्मत में नज़रे बद आम होगी। अब इससे बचने के लिए हिफाजत की दुआएं करनी है, अल्लाह के नबी ने जो दुआएं सिखाई हैं वो दुआएं सारी कीजिए। और एक रिवायत सुन लीजिए कि नज़रे बद लग गई, आपको यकीन है मुझे किसी की नज़र लगी है तो क्या करें, ये लिखवा दिए मैंने हदीस, आप चाहें तो पूरी पढ़ लें या नहीं, खुलासा बता देती हूँ। और रिवायत सिलसिला तो सहीहा में जाकर ढूंढिए, नासिरुद्दीन अल्बानी साहब की दो बुक्स, अद-दईफ़ यानी एक ज़ईफ़ रिवायत, और एक सिलसिला तो सहीहा और एक सिलसिला तो दईफ़ा। ये सिलसिला तो सहीहा की 2287 नंबर हदीस है, जाके पढ़ ले खुद आराम से। इब्ने उमर से रिवायत है, क्योंकि आज के हमारे पारे की शख्सियत भी है, इनके हालात हम आगे जाके सुनेंगे थोड़ी देर में। कहते हैं कि आमिर बिन रबिया और सहल बिन हुनैफ दो लोग थे, गुसल के इरादे से जा रहे थे और झाड़ियों की ओट में थे। अब वो कहते हैं कि उन्होंने अपना ऊन का जुब्बा खोलकर, यानी दोनों ने एक ख़ास जगह पे जाके गुसल किया, जैसे हमसे कुछ कपड़े उतारे कुछ रखे, जब उस दौर में ऐसे ही गुसल होते थे। अब क्या हुआ कि जब जिस्म से कपड़े उतरे तो दूसरे की नज़र एक पे पड़ गई, कहा क्या खूबसूरत जिस्म है तुम्हारा, बस उधर ही नज़र लग गई। कहते हैं कि मुझे तो ऐसे लगा कि मेरे जिस्म में पता नहीं क्या कुछ हो गया, तकलीफ़ हुई, क्योंकि नज़रे बद का एक बड़ी पहचान है ये अचानक होती है, आप अचानक बीमार हो जाएंगे, अचानक कुछ हो गया, मियाँ बीवी में अचानक झगड़ा हो जाएगा, अचानक घर में लड़ाई शुरू हो जाएगी, कुछ ऐसी किस्म की बातें हैं। तो बहरहाल वो कहते हैं कि अल्लाह के नबी सल्लम के पास जब गए तो आपने मेरे यानी सारी इस बात को सुनने के बाद उन्होंने मुझे क्या कहा, अल्लाहुम्मा अस्हि बन्हु हर्रहा व बर्दहा व वसबहा, अल्लाह इससे इसकी गर्मी, इसकी सर्दी और इसकी बीमारी दूर कर दे। कहते हैं कि वो फिर खड़े हुए, अल्लाह के नबी ने कहा जब तुम में से कोई शख्स अपने भाई में इसके जिस्म में और इसके माल में कोई ऐसी चीज़ देखे जो इसे अच्छी लगे तो इसके लिए बरकत की दुआ करे, क्योंकि नज़र लगना हक है। क्या पता चला, ये दुआएं मांग ले, सुबह शाम की दुआएं मांगा करे। अपना अकीदा पुख्ता रखें, अपने आप को साफ़ सुथरा रखें, अपने नाखून काटें। शैतान इन चीज़ों के अंदर जाता है रस्तों में। बाल खुले करके मग़रिब के बाद वह करीब आप बाहर ना जाइए, फिर इसी तरह पेट में हराम ना हो। ये सारी चीज़ें अल्लाह की रहमतों से डिप्रेशन और बीमारियों को दूर करती हैं। और इसी तरह से एक और रिवायत भी आपके सामने रखी हुई है, 3507 नंबर है, अबू मामा बाहली से। इसको सुन ले तो इससे आपको तरीका मिल जाएगा। बहुत अनयूजल बात लगेगी आप में से नए लोगों को, जो पहले से पढ़ते हैं किताबें वगैरह जानते हैं वो जानते हैं। इब्ने माजा की रिवायत है कि अगर आपको शक होना कि मुझे फलां की नज़र लगी, और सहाबा इतने खुले थे कि एक दूसरे को अगर ऐसा होता तो मदद करते थे, तो उसके गुस्ल का बचा हुआ पानी या वुज़ू का बचा हुआ पानी उस बंदे पर डाला जाए जिसको नज़र लगी है, तो अल्लाह की रहमत से इलाज होता है। और इस पे मैं इस वक्त कोई आपको पूरी बात नहीं बताई, इसलिए कि आपका वक्त भी नहीं है और ज़रूरत नहीं है। आप दम ज़रिया इलाज बुक में से नज़र बद का इलाज और उसकी सारी हदीसें पढ़ लें, इंशाल्लाह आपको फ़ायदा होगा। और एक्सपोजर से बचें। शादियों में दुल्हनों को स्टेज पे सजाकर सारे शहर के लोगों को बिठाएंगे, बुलाएंगे, नज़र नहीं लगेगी? 16 नहीं 60 श्रृंगार करके दुल्हन बैठी हो तो नज़र नहीं लगेगी? देखिए, सारे तो नहीं खुश होने वाले होते। आपकी बेटी की शादी 20 साल की उम्र में हो गई, उस महफिल में ऐसी भी माएँ बैठी होंगी, 25 साल की बच्चियाँ हो चुकी हैं, शादी नहीं हुई, तो क्या वो आपकी बेटी को मोहब्बत से देखेंगी? आपकी बेटी की सास ने उसको सोने में तोल दिया तो क्या बाकियों की बेटियों को तोलेंगे? हसत कुल्लु ज़ी नेमत महसूद, अपनी नेमतों को छुपाइए। सुबह शाम औज़ु बिकलिमातिल्लाह और बिस्मिल्लाहिल्लज़ी वाली दुआएं पढ़िए, और अल्लाह ताला हमें अपने लिए खुश होने वाला, अपने के लिए खाने पीने उड़ने वाला बनाए, ना कि हम दूसरों को जलाने के लिए पहनने और एक्सपोज करने वाले बन जाएं। आज पूरा डिस्प्ले कल्चर है, घर भी सजाना है इसलिए कि लोग देखें, खुद ठोकरें लगेंगी, लगने दो, अच्छा इधर ही लग रहा है। तो खुश हों, अल्लाह की नेमतों को इस्तेमाल करें, लेकिन दूसरों की ज़्यादा फिक्र ना करें कि उनको कैसा लगा। फिर इसमें से आपके मेरे लिए अमल के नुक्ते जो हैं रज़ा इलाही वाले, पैमाना पूरा भर कर देना, बेहतरीन मेज़बानी करनी है, हिफाजत करनी है, साहिब इल्म होना है, और अल्लाह ताला पे भरोसा रखना और पुख्ता अहद करना है।